नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई स्वागत छ। म पिटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। कार्यक्रममा आज हामी प्रस्तुत गर्छौं आर्थिक वर्ष 2074-75 मौद्रिक नीतिबारे ब्याङ्किङ क्षेत्रको धारणा।
यो 10% पुर्याउनु धेरै ब्याङ्कहरूलाई गाह्रो होला, त्यसमा हामी अब बहस गर्नेछौँ राष्ट्र ब्याङ्कलाई कसरी यो 10% पुर्याउने भनेर।
मौद्रिक नीतिले गरेका व्यवस्थाहरू बारे अर्थविद डाक्टर चन्द्रमणि अधिकारीको विश्लेषण।
मुद्रा अहिलेको हिसाबले दुईटै ठाउँमा जाने देखियो, तपाईँको अनुत्पादन क्षेत्रमा पनि जाने देखियो, उत्पादनशील क्षेत्रमा पनि जाने देखियो।
ब्याङ्किङ पहुँचलाई स्थानीय तहसम्म विस्तार गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने, लगानी योग्य रकमको 25% उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने, तीमध्ये 10% कृषि क्षेत्रमा लगानी गर्नुपर्ने, गाड़ी किन्दा 65%सम्म र अझ त्यसमा पनि विद्युतीय गाड़ी भएमा 80%सम्म ऋण दिन सकिने लगायतको व्यवस्था सहित आर्थिक वर्ष 2074-75 मौद्रिक नीति आइतबार सार्वजनिक गरिएको छ। मौद्रिक नीति ब्याङ्किङ क्षेत्रका लागि मात्र उदार बनेको कतिपयको विश्लेषण छ। ब्याङ्किङ क्षेत्रले चाहिँ यो मौद्रिक नीतिलाई कसरी लिएको छ त? कुरा गरौं नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष एवं मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाहसँग। स्वागत छ यहाँलाई।
नमस्कार, थ्याङ्क यू भेरी मच।
मौद्रिक नीति 2074-75 ल्याएका व्यवस्थाहरूप्रति ब्याङ्किङ क्षेत्रले कसरी हेरेको छ यसलाई?
मौद्रिक नीति भनेको चाहिँ हाम्रो राष्ट्र ब्याङ्कले अर्थतन्त्रलाई यो आउने आर्थिक वर्षमा एउटा मार्गदर्शन दिने हो र यो मौद्रिक नीतिले चाहिँ स्थिरता भनेर मार्गदर्शन गरेको छ। ग्रोथलाई होइन, अरू चिजलाई होइन, स्टेबिलिटीलाई चाहिँ फोकस मेन फोकस गरेको छ। त्यही भएर यसमा सीआरआर, सीसीडी, एलडी रेसियो कुनै पनि नछुइकन उहाँहरूले चाहिँ स्टेबिलिटी कसरी मेन्टेन गर्ने। यो अहिलेको आर्थिक वर्षको पहिला 6 महिनामा जसरी लोन बढ्यो त्यसले जुन प्रब्लमहरू लिएर आयो वित्तीय क्षेत्रमा, त्यो फेरि नहोस् भनेर चाहिँ अहिलेको फोकस चाहिँ स्थिरतामा छ। हामीलाई राम्रो लागेको चिजहरू भनेको जुन चाहिँ 2% डाइरेक्ट लेन्डिङ थियो त्यसलाई हटाइएको छ, किनभने ब्याङ्कहरूलाई धेरै गाह्रो भइरहेको थियो। तर अब यो प्रोडक्टिभ सेक्टरमा चाहिँ 25%मा 10% चाहिँ कृषि सेक्टर भनेको छ, 5% टुरिज्म, 5% हाइड्रो र 5% अन्य भने पनि यो 10% पुर्याउनु धेरै ब्याङ्कहरूलाई गाह्रो होला, त्यसमा हामी अब बहस गर्नेछौँ राष्ट्र ब्याङ्कलाई कसरी यो 10% पुर्याउने भनेर। त्यही भन्दाखेरि चाहिँ हामीले क्लियरली बुझेको के छौँ भनेदेखि चाहिँ स्थिरता नै हो राष्ट्र ब्याङ्कले चाहिएको। गभर्मेन्टको बजेटले 7.2% जिडिपी ग्रोथ देखाए पनि राष्ट्र ब्याङ्कले चाहिँ फोकस स्टेबिलिटीमा गर्नुहोस् भनेर भन्नुभएको छ। त्यही भएर ग्रोथलाई गभर्मेन्टले लिड गर्नु पर्यो, अब बजेटलाई कार्यान्वयन गरेर पैसा खर्च गरेर त्यो लिड गरेको ग्रोथमा हामी सपोर्ट गर्दै अगाडि बढ्छौँ।
यसलाई सबल र दुर्बल पाटोलाई हेर्ने हो भने सबल पाटो बढी छन् कि दुर्बल पाटो बढी छन् अहिलेको मौद्रिक नीति, त्यो पनि ब्याङ्किङ आँखाले हेर्दा?
ब्याङ्किङ आँखाले हेर्दाखेरि यो हाम्रो रेगुलेटरले लिएर आएको मौद्रिक नीति हो, त्यही भएर यो नकारात्मक छ भनेर हामी भन्नै सक्दैनौँ होइन। किनभनेदेखि धेरै क्षेत्रले भनिरहेको थियो यो ब्याङ्कहरूलाई मात्रै हेरेर लिएर आएको मौद्रिक नीति हो कि भनेर। यो ब्याङ्कहरूलाई हेरेर पनि होइन, कुनै क्षेत्रलाई हेरेर पनि होइन, हामीलाई के लाग्छ भनेदेखि म्याक्रो इकोनोमिक सिचुएसन नेपालको लागि के चाहिन्छ भन्ने एउटा दृष्टिकोण हुन्छ राष्ट्र ब्याङ्कको। कहिले काहीँ ग्रोथ चाहिन्छ भन्ने हुन्छ, कहिले काहीँ एक्सपेन्सन चाहिने हुन्छ भनेदेखि, कहिले काहीँ स्टेबिलिटी चाहिने हुन्छ। अहिले राष्ट्र ब्याङ्कको दृष्टिकोण हो स्टेबिलिटी चाहिन्छ भन्ने। जसलाई ग्रोथ चाहिएको छ उसको आँखाबाट हेर्दाखेरि त यो त एकदम नराम्रो भयो भन्ने हुन्छ, तर जसलाई स्टेबिलिटी चाहिएको छ उसले त राम्रो भयो भन्ने हुन्छ। तर हामीले एउटा वित्तीय क्षेत्रमा कार्यरत सबै संस्थाहरूले चाहिँ हामीले राष्ट्र ब्याङ्कको रेगुलेसन डाइरेक्सनलाई चाहिँ एकदम सकारात्मक रूपले हेर्छौँ। त्यो हेर्दाखेरि चाहिँ अहिलेको रूपमा चाहिँ हामीले के पाएको छौँ भनेदेखि स्टेबिलिटी राष्ट्र ब्याङ्कले चाहिएको हो र आउने दिनमा हामीले स्टेबिलिटी नै दिनेछौँ।
ब्याङ्कहरूलाई संघीय संरचना अनुसार स्थानीय तहसम्म ब्याङ्क विस्तार गर्नका लागि प्रोत्साहित गरिएको छ, जसका लागि यहाँहरूलाई ऋण समेत चाहिँ सापटीको रूपमा दिने भनिएको छ। ब्याङ्क तथा वित्तीय संस्थाहरू त्यहाँसम्म पुग्नका लागि सजिलो अप्ठ्याराहरू के देख्नुहुन्छ?
यो मौद्रिक नीति आउनुभन्दा अगाडि पनि नयाँ यो लोकल इलेक्सन भइसकेपछि ब्रान्चहरू ब्याङ्कहरूले 250 भन्दा बढी शाखाहरू हामी खोल्छौँ भनेर भनिसकेको थियौँ। त्यो कारणले गर्दाखेरि चाहिँ अब यो मौद्रिक नीति आइसकेपछि 1 करोड रुपियाँ उहाँहरूले दिने, यतिवटा खाता खोल्यो भन्ने कुरा आएको छ। हामी चाहिँ के भन्छौँ भने शाखा हामी खोल्छौँ, तर नेपाल सरकार पुगेको हुनु पर्यो त्यो गाउँहरूमा, भनेको एउटा बाटो हुनु पर्यो, बिजुली हुनु पर्यो, टेलिकम्युनिकेसन हुनु पर्यो, पुलिस पोस्ट हुनु पर्यो। त्यो नेपाल सरकार जहाँ पुगेको छ त्यहाँ हामीले शाखा त खोल्न सकिहाल्छौँ नि, र जुन त्यहाँ गाउँपालिका होस् या कुनै पनि पालिकाको जुन एउटा अफिस बनेको हुनु पर्यो, किनभनेदेखि जहाँ चाहिँ नेपाल सरकारको संरचनाहरू नै पुगेको छैन, ब्याङ्कको शाखा मात्रै पुगेर त्यहाँ चाहिँ एकदम विकास उत्पन्न हुन्छ जस्तो हामीलाई लाग्दैन। त्यही भएर हामीले 250 भन्दा बढी शाखा खोल्छौँ भनिसकेको छौँ, तर यो इन्फ्रास्ट्रक्चरहरू चाहिँ नेपाल सरकारले पनि हातमा हात मिलाएर अगाडि बढाउनु पर्यो। त्यो अगाडि बढ्यो भनेदेखि चाहिँ त ब्याङ्कको शाखाहरू त हामी खोलिहाल्छौँ।
कार्यान्वयनका चुनौतीहरू चाहिँ के देख्नुहुन्छ यहाँहरूको साइडबाट हेर्दा?
हाम्रो साइडबाट हेर्दाखेरि चाहिँ मोनिटरी पोलिसी जहिले पनि बजेटलाई एउटा सप्लिमेन्ट गर्ने एउटा टुल हो, होइन? बजेट कार्यान्वयन हुँदै जाँदाखेरि मोनिटरी पोलिसी पनि त्यो सँगसँगै कार्यान्वयन भएर जाने हो। यो आर्थिक वर्षमा बजेट राम्ररी कार्यान्वयन नभएर मोनिटरी पोलिसी पनि फुल्ली इम्प्लिमेन्ट हुन सकेन। अब आउने वर्षमा हामीले देखेको सबभन्दा ठुलो चुनौती भनेको दुईवटा छ। एउटा चाहिँ इन्स्टिट्युसनल डिपोजिटरलाई 50%बाट 45%मा घटाइदिनु भएको छ उहाँहरूले। त्यो 45% घटाउनु भनेको धेरै ठुलो क्वान्टिटी हो, कुनै कुनै ब्याङ्कहरूलाई धेरै गाह्रो हुन्छ, त्यो गर्न चाहिँ अलिकति गाह्रो छ भने अर्कोतिर चाहिँ एग्रिकल्चरल लोनहरू जुन चाहिँ 10% पुर्याउने भन्नुभएको छ उहाँहरूलाई, त्यो 10% पुर्याउनु पनि सहज कुरा होइन। त्यसमा हामी लाग्छौँ, गर्दैनौँ भनेको होइन, अलिकति गाह्रो हुन्छ, सँगसँगै मिलेर उहाँसँग बहस गरेर हामी लाग्छौँ र हुन्छ। अब 250 शाखा त खोल्छौँ भनेपछि त्योभन्दा ठुलो त चुनौती कुनै पनि आउँदैन होला, तर यो चिजहरूलाई चाहिँ सहज कसरी बनाउने राष्ट्र ब्याङ्कले पनि मलाई लाग्छ डायलग डिस्कसनबाट सुन्नुहुन्छ, र आउने वर्षमा जति सक्छौँ वित्तीय क्षेत्रले चाहिँ यो मोनिटरी पोलिसीलाई सक्सेसफुल बनाउनु कार्यान्वयन गर्नमा चाहिँ हामी चाहिँ अगाडि बढ्ने नै छौँ।
कृषि क्षेत्रको 10% लगानी गर्नका लागि चाहिँ ब्याङ्कहरूलाई समस्या, त्यहाँबाट ऋणको माग नै नआउने हो कि ऋण प्रवाह गरिसकेपछि त्यसलाई उठाउन नसक्ने समस्या हो?
सबभन्दा ठुलो त किसानलाई नै दिने हो भने किसान नेपालमा छैन, बाँझो खेतहरू छ, किसान दोहा कटार मलेसिया कोरियामा छन्, होइन? त्यो खेतमा लोन लिने होइन, किसानले लिने हो। नेपाल सरकारले यो वातावरण बनाउनु पर्यो कि हाम्रो किसानहरू उँट चढाउनुबाट आएर आफ्नो खेत जोत्नेतिर लाग्ने, त्यो कसरी त्यो वातावरण बनाउने हो। दोस्रो चाहिँ हाम्रो किसानहरूको यो उत्पादन फार्महरू एकदम सानो भइसकेको छ, कम्युन फार्म कोअपरेटिभ फार्म कसरी गरेर हुन्छ, होइन? 2000 एउटा फार्म होस् न अनि पो त हामीले फाइनेन्सिङ गर्न सकिन्छ, होइन? यो सानो 60,000-1,00,000 रुपियाँको लोन लिएर 10% पुरा ब्याङ्किङ क्षेत्रको लोनको त्यो गर्न धेरै गाह्रो हुन्छ। तर किसानलाई मात्रै होइन, अरू कृषिको अरू उद्योगलाई पनि दिने भनेर भन्नुभएको छ, त्यसमा पनि हामी हेर्दैछौँ कसरी जाने भनेर, र त्यो अरू प्रोसेसिङ युनिटहरू होस् स्टोरेज युनिटहरू होस् यिनीहरूलाई चाहिँ हामी कसरी प्रोत्साहन गर्न सक्छौँ भनेर हामी हेरिरहेको छौँ।
भनेको मतलब कृषि क्षेत्रका लागि भनेर छुट्याइएको जुन पुँजी हुन्छ त्यो चाहिँ ब्याङ्कमै थन्किने सम्भावना हुन्छ?
डेफिनेटली लोन दिँदैमा मात्रै हुँदैन, लोन लिनलाई एउटा संरचना हुनु पर्यो। लोन दिने भनेको सर्वसाधारणको डिपोजिट हो, त्यसको होइन सुरक्षा पनि हामीले हेर्नुपर्छ। लोन दिएपछि ब्याज र साउँ वापस आउनु पर्यो, त्यो सबै चिज मैले अघि भने जस्तै नेपाल सरकार राष्ट्र ब्याङ्क हामीहरू बसेर डायलग डिस्कसनबाट धेरै एउटा नयाँ प्रडक्टहरू आउँछ होला, अपर्च्युनिटिज आउँछ होला, गर्नु सक्दैनौँ भन्दैनौँ हामीले चाहिँ। किसानको देश हौँ, कृषिको देश हौँ, कसरी गर्ने भनेर चाहिँ ब्याङ्कले मात्रै सक्दैनौँ, हामी सबै मिल्यो भनेदेखि चाहिँ एउटा बाटो निस्किन्छ जस्तो लाग्छ मलाई।
उहाँ हुनुहुन्थ्यो नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष एवं मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, नयाँ मौद्रिक नीतिप्रति ब्याङ्किङ क्षेत्रको धारणा व्यक्त गर्दै। हामीसँग मौद्रिक नीतिले गरेका व्यवस्थाहरूबारे अर्थविद डाक्टर चन्द्रमणि अधिकारीको विश्लेषण बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदनिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। आज हामी नयाँ मौद्रिक नीतिका विषयमा चर्चा गरिरहेका छौं। विश्राम अघि हामीले सुन्यौं नयाँ मौद्रिक नीतिप्रति नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष एवं मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको धारणा। फेरि कुरा गरौं मौद्रिक नीतिकै। नेपाल राष्ट्र ब्याङ्कले पुनर्कर्जा कोषलाई 10 अर्बबाट बढ़ाएर 20 अर्ब पुर्याइने भएको छ। यस्तै घर कर्जाको सीमा 1 करोड़बाट 1,50,00,000 पुर्याइएको छ। उत्पादनमूलक क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा रकम लगानी धेरै हुने भएकाले कतिपय अर्थशास्त्रीहरू सरकारले राखेको 7.2% आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने बताउँछन्। अर्थविद डाक्टर चन्द्रमणि अधिकारी, नयाँ मौद्रिक नीतिबारे के भन्नुहुन्छ त? अब कुरा गरौं अर्थविद अधिकारीसँग। स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
धन्यवाद, नमस्कार।
मौद्रिक नीति 2074-75 गरेका व्यवस्थाहरूबारे के छ यहाँको विश्लेषण?
मौद्रिक नीति 2074-75 चाहिँ को मौद्रिक नीति जुन आयो त्यो मैले यसलाई औसत सरदरको हिसाबले ल्याएछु। सरदर भनेको यसले धेरै छलाङ लाउने किसिमको कुराहरू पनि ल्याएन, यो नकारात्मक पनि छैन र हिजोको निरन्तरता पनि हो। अलि वित्तीय अनुशासन कायम गर्न पनि खोजिया छ, अलि धिमा गतिले नै भए पनि तपाईँको प्राथमिकता क्षेत्रमा अलि बढी साधन स्रोत जाओस् भन्ने पनि यसले मनसाय राख्या छ। यसको त्यस कारणले यसका दुईटै पक्ष पाटाहरू केलाउँदाखेरि यसलाई मैले मौद्रिक नीति सकारात्मक स्वरदर औसतमा ल्याएछु।
मौद्रिक नीति बजेट कार्यान्वयनको एउटा पाट भएको हुनाले यसले बजेट कार्यान्वयनलाई कसरी सघाउने देख्नुहुन्छ?
अब देशको वित्त नीति अर्थात् आर्थिक नीति कस्तो हुन्छ भन्ने कुराको सरकारले त्यसको घोषणा चाहिँ बजेटबाट गर्छ होइन। बजेटले जुन सूचकहरू परिलक्षित गर्छ, भनौँ न आर्थिक वृद्धिको सूचक, मूल्य वृद्धिलाई एउटा सीमामा राख्ने सूचक, व्यापार घाटालाई चाहिँ एउटा घटाउने सूचक, मुद्रा प्रदाय सम्बन्धी व्यवस्था जुन राख्छ त्यसलाई यसले सहयोग गर्ने हो मौद्रिक नीतिले। र मौद्रिक नीति चाहिँ भनेको के हो भने तपाईँ पैसासित सम्बन्धित नीति हो क्या, यो मुद्रा राज्यको चाहिँ नि पैसा बजारमा कति पुर्याउने, बजारबाट कति खिच्ने, अब बजार बजे पैसा चाहिँ नि उद्योगीको हातमा पठाउने कि तपाईँको चाहिँ नि व्यापारीको हातमा पठाउने कि उपभोग भएर जाने खर्च भएर जाने कुरामा पठाउने कि अथवा चाहिँ अलिकति पुँजी निर्माण गर्ने ठाउँमा पठाइदिने कि भन्ने चाहिँ बजारमा पैसा छर्दाखेरि ठुलो रूपमा छर्ने कि अलि सङ्गठित रूपमा छर्ने कि भन्ने नै भनिदिने हो कि यसले, तपाईँको खल्तीमा पैसा धेरै राख्ने कि थोरै राख्ने भन्ने निर्धारण गरिदिने हो यसले, जसले गर्दा तपाईँसित भएको पैसा चाहिँ नि तपाईँले कुन ठाउँमा खर्च गर्न रुचाउनुहुन्छ भन्ने कुरा यसले निर्धारण गर्छ। अब भनौँ न ब्याङ्कमा राख्यो राम्रो ब्याज आउने भयो, मुद्दतीमा राख राम्रो ब्याज आउँछ भन्यो भनेदेखि के हुन्छ, तपाईँ त्यहाँ लगाएर राखिदिनुहुन्छ त्यो पैसा ब्याङ्कले उद्योगमा लगानी गर्ला, होइन तपाईँले चाहिँ नि मुद्दतमा ब्याजै छैन बचतमा नि उस्तै उस्तै ब्याज छ अरू अवसरहरू छैनन् भनेदेखि तपाईँले लगाएर पैसा बचतमा राख्नुहुन्छ, यो राखेरै काम छैन धेरै भन्नुहुन्छ, तपाईँले खर्च गर्नुहुन्छ उपभोग गर्नुहुन्छ पुँजी सिर्जना कम हुन्छ, एउटा यो ढङ्गले हेर्छ। अर्को चाहिँ यसले के गर्छ भने ब्याङ्कहरूले यो रकम खर्च गर्दाखेरि लगानी कहाँ गर्ने भन्ने कुराको पनि एउटा निर्देशन गरिदिन्छ, ब्याङ्कहरू तिमी चाहिँ यो यो क्षेत्रमा जाऊ है, यो क्षेत्रमा जाँदाखेरि पैसा चाहिँ यो ठाउँमा पठाऊ भन्ने। अब मौद्रिक नीतिले यसरी चाहिँ विभिन्न क्षेत्रमा पैसा पठाउँदाखेरि दुईवटा कुरा गर्छ, एउटा चाहिँ पैसाको अङ्क पठाउने काम गर्छ यति पैसा जान्छ भनेर, अनि त्यो पैसा दौडिने हुन्छ नि, पैसालाई दौडाउने काम, त्यो भ्यालोसिटी भन्छ अङ्ग्रेजीमा, पैसाको गति बढाउने हो कि घटाउने पनि मुद्रा मौद्रिक नीतिले गर्छ।
कतातिर पठाउने देख्नुहुन्छ त यसपटकको मौद्रिक नीतिले?
मुद्रा अहिलेको हिसाबले दुईटै ठाउँमा जाने देखियो, तपाईँको अनुत्पादन क्षेत्रमा पनि जाने देखियो, उत्पादनशील क्षेत्रमा पनि जाने देखियो। उत्पादनशील क्षेत्रमा जाने कुरा चाहिँ तपाईँको अहिले भनौँ न उद्योगमा के अरे यो कृषिमा, ऊर्जाको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, घरेलु उद्योगको क्षेत्रमा गरेर हामी 25% रकम पुर्याउँ भनेर भन्यो, तिमी त्यो पोर्टफोलियोमा त्यहाँ पुर्याउ है भनेर भन्यो, होइन आउँदो 75 आषाढ मसान्तसम्ममा तिमीले लगानी गरेको अङ्कको यति रकम चाहिँ त्यहाँ जानुपर्छ भनेर भनेको छ। एकातिर त्यो भन्छ, अर्कातिर राष्ट्र ब्याङ्कले के गरिदियो भने निजी सवारी साधनहरू जुन छ त्यसमा हिजो पठाउने रकमभन्दा सवारी साधनको मूल्याङ्कनभन्दा हिजो 50% पहिला बढी नै थियो, 90%सम्म लगानी हुन्थ्यो, त्यसले गर्दा अनुत्पादन क्षेत्रमा धेरै गयो, अनि मान्छेले यो लग्जरियस खालका कारहरू बढी किन्न थाले, त्यो रकम ब्याङ्कले पनि सजिलोको लागि सजिलै पैसा आउने, धनिकलाई लगानी गर्दाखेरि चाँडो पनि आउने, अनि के अरे सुरक्षा पनि हुने, जोखिम पनि कम हुने, धेरै ब्याज पनि तिर्ने उनीहरूले भनेर त्यतापट्टि लगानी गरिदिए, जसले गर्दाखेरि उत्पादनशील क्षेत्रमा, उद्योगको क्षेत्रमा चाहिँ नि कृषिको क्षेत्रमा परियोजनामा आधारित ऋण चाहिँ गएन, अनि के भयो भन्दा तपाईँले चाहिँ मोटर जग्गा धितोमा रहेका लोनहरू पठाउने ऋण दिने, त्यसले गर्दा सजिलै उठ्ने, ब्याङ्कहरू पनि सजिलो बाटोमा गए, त्यसले गर्दा होइन, अनि त्योभन्दा अगाडि चाहिँ रियल इस्टेटमै पनि एकदम व्यापक लगानी भयो, यसले गर्दा उत्पादनशील क्षेत्रमा गएन, अनि परियोजनाहरूमा गएन, पुँजी निर्माणमा गएन, अनि त्यसले गर्दा उत्पादन कम भयो, आर्थिक वृद्धि कम भयो, रोजगारी कम भयो भनेर राष्ट्र ब्याङ्कले अब होइन त्यसलाई सीमाहरू घटाउँदै ल्यायो। अब त्यस्ता क्षेत्रमा अनुपालन क्षेत्रमा जाने सीमाहरू घटायो, फेरि यसपालि अलिकति बढाइदियो, यो नबढाएको हुन्थ्यो अहिले, किनभनेदेखि तपाईँको सवारी साधनमा जाने पैसा चाहिँ नि भन्या चाहिँ सवारी साधनमा लगानी गर्नलाई नदिने होइन, दिनुपर्छ, तर सवारी साधनको प्रकृति कस्तो हो भन्ने कुरा हुन्छ। तपाईँले ठुला बसहरू बाटोमा चलाउने र एउटै बसमा एउटै सवारी साधनमा ट्राम भयो, भोलिका दिनमा डबल डेकरका आउला, त्यस्तोमा मान्छेहरू धेरै मान्छे चढ्न पाउँछ नि, त्यस्तोमा चाहिँ लगानी गर्नु नै पर्छ। तर चाहिँ प्राइभेट कारहरूमा धेरै लगानी गर्दा गर्ने किसिममा त्यो सीमा नबढाएको हुन्थ्यो। अर्को त्यसै गरी आवासको क्षेत्रमा पनि लगानी चाहिँ गर्नुपर्छ, तर आवासको क्षेत्रमा कस्तो लगानी भने तपाईँले निम्न मध्यम र निम्न वर्गहरू जुन चाहिँ नि सहरी क्षेत्रहरूमा केन्द्रित भइराखेका छन् अहिले, उनीहरूलाई बसोबासको अप्ठ्यारो छ होइन, उनीहरूले आफ्नो आयअनुसार चाहिँ नि अलि स्वस्थ खालको सुरक्षित खालका घरहरू कम लागतका घरहरू दिने गरी आवासका स्किमहरू ल्याएर त्यस्तो भएको भए चाहिँ त्यहाँ अलि बढा लियो, त्यो त्यस्तो खालकोमा ल्याउनु पर्थ्यो। के भयो भने अहिले घर कर्जा भनेर 1 करोडसम्म लगानी गर्नु 1.5 करोड गरिदियो, त्यो घर कर्जाहरू धेरै जस्तो कस्तो भएको छ नि, मलाई घर चाहियो, मैले कर्जा लिएँ, फेरि किने, फेरि अर्को ठाउँमा बिक्री गरेँ भने एउटै घर 2-3 ठाउँमा बिक्री हुने वर्षमा, र त्यसले त्यो मूल्य मात्रै बढाउने स्थिति कहाँ कायम हुन्छ।
मध्यम वर्गीयलाई भन्दा एकदम उच्च वर्गकालाई मात्र प्राथमिकता दियो यो अहिलेको यो अनुत्पादक क्षेत्रमा पनि हेर्दा, जस्तो चाहिँ गाडी अनि यहाँले जुन आवासको कुरा गरिरहनु भएको छ।
हो, अब यसले गर्दाखेरि चाहिँ के भने जुन ठाउँमा जानुपर्ने, जुन ठाउँमा केन्द्रीकृत हुनुपर्ने, जुनलाई प्राथमिकता राख्नुपर्ने, त्योभन्दा अलिकति फरक ढङ्गले गयो। यो चाहिँ अब ब्याङ्कहरूले चाहिँ दबाब पनि दिए होला नि, यस्तो ठाउँमा लगानी गर्न पाए सजिलो गर्ने, अब मार्जिन त्यसै सेयर मार्जिनको उसलाई त तलमाथि अहिले सायद गरेन क्यार। अब अनि अर्को चाहिँ ब्याङ्कहरूमा अहिलेको चाहिँ तरलता जुन छ, तरलता भनेको खास गरी कर्जा लगानीमा ब्याङ्कहरूसित सीमित साधन भयो, कतिपय ब्याङ्कसित त छ तर कतिपय ब्याङ्कसित साधन एकदम सीमित हुँदै गएको छ, त्यसलाई त्यो साधन उपलब्ध हुने किसिमको, थप साधन उपलब्ध हुने किसिमको चाहिने उपकरण चाहिने अलिकति नआएको हो। हुन त अब यसमा चाहिँ के छ भने त्यसो गर्दाखेरि उपकरण मार्फत गर्ने भनेको एउटा त चाहिने के सीआरआर क्यास रिजर्भ रेसियो भनेको नगद अनुपात राख्ने कुरा हो, नगद अनुपात चाहिँ भनेको जोखिमलाई चाहिँ एउटा जोखिम न्यूनीकरण गर्ने नै हो, त्यहाँ ब्याङ्कहरूको दबाब त्यहाँनिर थियो, तर ब्याङ्कहरूको पनि एउटा चाहिँ कमजोरी छ, फेरि वाणिज्य ब्याङ्कहरूको पनि, वाणिज्य ब्याङ्कहरूको पनि आफूले लगानी गर्ने क्षेत्रहरूकोमा उच्च दरमा लगानी गर्न जाने, तर उच्च दरमा लगानी गर्न गइसकेपछि अब भनौँ लगानीकैबाट गर्ने भन्दा त एउटा उनीहरूको आफ्नो सेयर रकम हुन्छ, अर्को रिजर्भ फन्ड भनेको सञ्चित कोषमा पैसा जम्मा गरेर पैसा नाफा गरेका छ त्यो राख्या भने हुन्छ, बाँकी भनेको त निक्षेपै हो। त्यस कारण निक्षेप परिचालन गर्ने सन्दर्भमा चाहिँ अलिकति दीर्घकालीन सोच राखेर, अलिकति दरिलो सोच राखेर काम नगर्ने, अनि लगानी चाहिँ सजिलो ठाउँहरूमा वात्त बढाउने र त्यसलाई तपाईँको चाहिँ निक्षेप परिचालन गर्नको लागि चाहिँ साना साना निक्षेपहरू पनि ल्याउने, बचत खातामा पैसा राखिदिने, त्यसमा पनि अलिकति ब्याज दर आकर्षण गरिदिने, त्यो कामहरू चाहिँ वाणिज्य ब्याङ्कले नगरेर उनीहरूको सन्तुलन अलिकति बिग्रेको हो। अब त्यस कारण यतातिर राष्ट्र ब्याङ्कले त्यसलाई अलिकति स्पेस दिने ल्याएन, यसपालि ल्याएको छैन, तर त्यो नल्याएकोमा ब्याङ्कहरूको अलिकति गुनासो भए तापनि त्यो नल्याउनु अहिलेको लागि ठिकै पनि हो, अलिकति ब्याङ्कहरूलाई त्यतापट्टि जाऊ भनेर भन्नु पर् ठिकै चाहिँ हो। तर कुरो के छ भनेदेखि खाता खोल्ने यो चाहिँ 744 यो के भन्छ स्थानीय निकायहरू तहहरू छ नि, तिनीहरूको ठाउँमा जा जो मान्छेको खाताहरू छैन, त्यहाँ ब्याङ्क शाखा पुगेका छैन, त्यहाँ शाखा पुर्यायो, खाता खोल्यो भनेदेखि 2500 रुपियाँसम्मको खाता खोलाउने काम र त्यहाँ शाखा खोल्ने किसिमले 1 करोडसम्म रुपियाँसम्म निर्व्याजी रकम दिने भनेर भन्यो होइन ब्याङ्कहरूलाई। अब यो चाहिँ प्रभाव अध्ययन गरेर गर्यो कि अथवा ब्याङ्करसित सरसल्लाह भएर गयो कि भोलि ब्याङ्करहरू त्यसो गर्छन् कि गर्दैनन्, त्यसले ब्याङ्करको चाहिँ आफ्नो ओभरहेडलाई कतिको कुन अनुपातमा पूरा गर्छ, अब त्यो कुराहरू चाहिँ सायद गृह कार्यभित्र भयो कि भएन भन्न त सकिएन, तर गृह कार्य नभई भएको भए यो कार्यान्वयनमा आउँदैन हेर्नुहोस् कतिपय कुराहरू। उदाहरणको लागि भूकम्प गइसकेपछि भूकम्प पीडितहरूको लागि राष्ट्र ब्याङ्कले के भन्यो भने 2% ऋणमै ऋण कर्जा दिन्छौँ भन्यो होइन तत्कालै। अब यो उसभित्र चाहिँ तपाईँको के अरे काठमाडौँ उपत्यकाभित्र चाहिँ नि 25 लाखसम्म र बाहिर चाहिँ 15 लाख भनेर दिने भन्यो, तर त अहिलेसम्म बहुत सीमित व्यक्तिहरूले मात्रै त्यो नि धेरै कुद्दा कुद्दा गरेर दियो, राष्ट्र ब्याङ्कले धेरैचोटि भनिसकेपछि दियो, तर त्यो किन दिएन भन्दा उनीहरू चाहिँ हामीलाई अन्य खालको विशेष सुविधा छैन, हाम्रो जोखिम न्यूनीकरणको कुरा आएको छैन, नियमित व्यावसायिक प्रक्रिया अन्तर व्यापारिक प्रक्रिया अन्तर्गत दिँदाखेरि हामीले त हाम्रो सुरक्षा त हेरिहाल्छौँ, सुरक्षा हेरेर दिँदाखेरि सुरक्षा नपुग्ने भए दिँदैनौँ भनेर उनीहरूको भयो। त्यस कारणले गर्दा त्यसरी जुन नीति ल्याइयो त्यसको कार्यान्वयन चाहिँ भएन, त्यस कारण कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुराको पहिला ख्याल गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा पनि अब अहिले मौद्रिक नीति आयो, मौद्रिक नीति आएको सन्दर्भमा अघि नै मैले भने कतिपय कुरा यसमा चाहिँ नि अलिकति नीतिगत र कुराहरू आएका पनि छन्, अलिकति उपकरणहरूलाई अलिकति परिमार्जन पनि गरेर ल्याउन खोजिएको छ, सुपरिवेक्षण पनि हामी बढाउँछौँ भनेर पनि भनिराखेका छ, तर त्यति हुँदाहुँदै पनि भोलि चाहिँ यसले उपलब्धि देला कि नदेला, नतिजा कस्तो देला भन्ने कुरा चाहिँ लक्षित गरेको ठाउँमा लगानी पुग्ला कि नपुग्ला, ब्याङ्करले अब जस्तो भनेको छ जुनसुकै ब्याङ्कमा गएर नि आफ्नो पैसा राख्न सक्ने खातामा राख्न सक्ने भने त्यो कुरा प्राविधिक हिसाबले उनीहरूले मिलाउँछन् कि मिलाउँदैन, कहिलेसम्म मिलाउने हुन् होइन, यी आदि कुराहरूमा कार्यान्वयन पक्ष कति चाहिँ नि फितलो होला कि अथवा चाहिँ सबल होला कि भन्ने कुरा राष्ट्र ब्याङ्कको सुपरिवेक्षण अनुगमनमा निर्भर हुन्छ। अर्को एउटा कुरा म तपाईँलाई भन्छु, यसमा जुन मुद्रास्फीति कायम गर्ने कुरा छ, मुद्रास्फीतिलाई निर्धारित उसमा यो बजेटले भनेमा कार्यान्वयन गर्ने कुरा छ, यसमा चाहिँ राष्ट्र ब्याङ्कले कति चाहिँ यसलाई गृह कार्य गर्यो, यसको अध्ययन गर्यो, पूर्व प्रभाव अध्ययन गर्यो के हेऱ्यो उसले जान्ला, तर हेर्नुहोस् मूल्य वृद्धि यसपालिको मूल्य वृद्धि भनेको थोरै मूल्य वृद्धि होइन, गत साल पनि मूल्य वृद्धि चाहिँ नि उच्च दरमा भयो र त्यो उच्च दरमा भएको मूल्य वृद्धिको कारणले गर्दा अहिले कम देखिएको मात्रै हो। तपाईँले 2 वर्षको लागि लिएर औसत मूल्य वृद्धि हेर्नुभयो भने त्यो अघिल्लो 71-72 दाज्नुभयो भने त 7-8% मूल्य वृद्धि देखिन्छ। त्यस कारणले गर्दा एकातिर चाहिँ तपाईँले बजेट पनि बजेटको अङ्क पनि बढेर गएको अवस्था, 1280 अर्बको बजेट आएको अवस्था, त्यसमा चाहिँ 803 अर्ब त चालुगत पुँजी नै चालुगत खर्च नै विनियोजन भएको बजेट विनियोजन भएको अवस्था, एकातिर तपाईँको चाहिँ यो ब्याङ्कले चाहिँ यो गाडीहरूमा यस्तोमा चाहिँ सिलिङ वृद्धि गरेको अवस्थामा चाहिँ यो मूल्य वृद्धिलाई कायम राख्ने कुरा चाहिँ एकै वर्षको मात्रै कुरालाई आधार लिएर गरिएको हो भने यो अलिकति गाह्रो छ, यो मूल्य वृद्धि त्यो सीमामा रहन गाह्रो छ, किनभने जस्तो आर्थिक वृद्धि यसपालिको आर्थिक वृद्धि पाहुना वृद्धि हो भनेर हामीले भनिराखेका छौँ, गेस्ट ग्रोथ हो भनिराखेका छौँ, यो पनि पाहुना प्रवृत्ति हो, किनभने गत साल चाहिँ त्यसले प्रभाव पारेको हुनाले यसमा आएको, अघिल्लो साल चाहिँ मूल्य वृद्धि उच्च भएको हुनाले त्यो उच्च भएको सित दाजेर हेर्दा यो कम देखिएको हो। त्यही आधारमा यसपालि पनि मूल्य वृद्धि भए भए त असाधारण मूल्य हाइपर इन्फ्लेसन हुन्थ्यो नि त होइन, उच्च मूल्य वृद्धि हुन्थ्यो। त्यस कारण यो कुराहरू उनीहरूले कतिको चाहिँ अध्ययन त्यहाँभित्र भएको छ, त्यो कुरालाई त्यो चाहिँ नि त्यसको अन्तर सम्बन्धलाई कति केलाइएको छ भन्ने कुरा त बाहिर आएको छैन, नीति मात्रै आयो, अहिले भोलि ती कुराहरू पनि यो आधारमा यसरी भन्ने कुराहरू आउलान्, मैले देख्दाखेरि चाहिँ यो अलिकति चुनौतीपूर्ण छ।
मूल्य वृद्धिलाई सीमामा राख्ने कुरामा कता कता असम्भव होला कि भन्ने कुरा गर्नुभयो। जुन 7.2% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ सरकारले यो बजेटबाट, अहिलेको मौद्रिक नीतिले ल्याएका व्यवस्थाहरू कार्यान्वयन हुँदाखेरि 7.2% आर्थिक वृद्धि हासिल हुन सक्ला के देख्नुहुन्छ?
अब हेर्नुहोस्, नेपालमा यो मौद्रिक नीतिभन्दा परिपूरक व्यवस्था हो, वित्त नीतिको परिपूरक व्यवस्था हो होइन, यसले चाहिँ सहयोग पुर्याउने हो, त्यस कारणले आर्थिक वृद्धिमा एउटा मौद्रिक नीतिले योगदान त गर्छ, तर त्यसको भूमिका भन्दा सरकारका अन्य क्षेत्रका जुन का बजेट नीति योजना बजेट कार्यान्वयन छ त्यसले यसलाई चाहिँ बढी प्रभाव पार्छ। त्यसले चाहिँ तपाईँको उसमा निजी क्षेत्रको लगानीलाई पनि प्रभावित पार्ने हुनाले सरकारको बजेट 1280 अर्बको बजेट आएको छ र 335 अर्ब चालू पुँजीगत खर्च आएको छ भनेपछि अब साथसाथै चाहिँ 1280 मध्ये 803 घटायो भने चाहिँ 4.5 अर्ब रुपियाँ चाहिँ तपाईँको यो चालू पुँजी बाहेक वित्त र चाहिँ यो वित्त व्यवस्थापन र पुँजीगत खर्चमा छ। त्यसकारण त्यो खर्च कति हुन्छ त त्यो पुरै खर्च गुणस्तरीय ढङ्गले खर्च हुन्छ कि हुँदैन त्यसले त्यसबाट उपयोगिता सिर्जना हुन्छ कि हुँदैन त्यसबाट पूर्वाधार सिर्जना हुन्छ कि हुँदैन त्यसले सम्पत्तिहरू सिर्जना गर्न सक्छ कि सक्दैन तिनीहरूले पूर्वाधार सिर्जना गर्यो सम्पत्ति सिर्जना गर्यो चाहिँ आधारहरू सिर्जना गरिदियो सेवाहरू दिन सक्यो भने निजी क्षेत्रले पनि त्यहाँ लगानी ल्याउँछ होइन त्यो क्षेत्रमा पर्याप्त भयो एउटा परियोजना अगाडि बढ्यो भने निजी क्षेत्रको पनि लगानी इँटा उत्पादनमा लगानी बढ्ला तपाईँको चाहिँ नि सिमेन्ट उत्पादनमा लगानी बढ्ला उनीहरूले त्यसै गरेर चाहिँ अरू ढिङ्गा गिटीमा बढ्ला फलाममा आउला झ्यालडोकामा आउला इलेक्ट्रिक सामानमा आउला है अनि त्यसले चाहिँ के गरिदिन्छ भने निजी क्षेत्रलाई पनि विस्तारित गरेर लान्छ र त्यसो गरिदियो भने एउटा पुल बनाउने ठाउँमा बनायो भने पहिला पनि मैले भनेको थिएँ पुल बनाउने ठाउँमा 1 करोडको पुल बनाइदियो र खोला पारी जान पाइयो नदी पारी जान पाइयो भने त निजी क्षेत्रले नदी पारी चाहिँ होटल बनाइदिएला उद्योग खोल्देला कृषि फार्म चलाउला विद्यालय खोल्ला अनि त्यसले त 1 करोडको ठाउँमा 5 करोड 6 करोड चाहिँ अर्को वर्ष लगानी हुन्छ त्यसले भयो भने चाहिँ यो आर्थिक वृद्धि दरलाई चाहिँ नि सहयोग पुग्छ। यो मौद्रिक नीति चाहिँ हामी कहाँको मौद्रिक नीति चाहिँ एउटा चाहिँ यो एउटा परिपूरक मात्रै पनि हो अर्को चाहिँ खुला सिमाना पनि भएको कारणले गर्दा मूल्य वृद्धिलाई चाहिँ यसले सन्तुलनमा राख्ने विषयमा व्यापार घाटा कम गराउने विषयमा एकदम 100% भूमिका खेल्न सक्दैन यसले।
तर निजी क्षेत्रले भने ब्याङ्किङ क्षेत्रमा जुन तरलता अभाव छ त्यो तरलता अभाव हटाउनका लागि कुनै उपकरण आएन र आगामी वर्ष पनि ब्याङ्कहरूले यसै गरी अहिले जस्तै गरी एकदम उच्च ब्याजमा ऋण लिनुपर्ने अवस्था आउन सक्छ जसका कारण लगानीको वातावरण बन्दैन र अहिलेको मूल्य वृद्धिको लक्ष्य पूरा हुन सक्दैन भनेका छन्। के भन्नुहुन्छ यसमा?
यो कुरामा अलिकति उहाँहरूले भन्ने ठिकै पनि हो। अब ब्याङ्कले चाहिँ ब्याज चाहिँ नि टाइम टु टाइममा एउटा टेलिफोनको आधारमा कहिलेकाहीँ त टेलिफोन पनि नगरिकन हिजो 8% दिया ब्याज 12% बढाइदिने एक हप्तामा दुईचोटि बढाइदिने प्रवृत्ति ब्याङ्कहरूको देखिएको छ। त्यस कारणले गर्दा यो कुरा रोक्नको लागि चाहिँ अलिक स्पेसिफिक टाइपको अलिक चाहिँ अलिक चोटिलो खालको चाहिँ व्यवस्था चाहिँ आएन। त्यसले गर्दाखेरि भोलि चाहिँ नि यो कन्स्टेन्ट बाँकी नै रहने अवस्था चाहिँ नि सम्भावना छ। यद्यपि त्यसो हुँदा हुँदै पनि ब्याङ्कहरूले यो लगानी गर्ने विषयमा लगानी र निक्षेप सङ्कलनको बीचमा सन्तुलन गर्न सक्यो सन्तुलन गर्ने किसिमले चाहिँ नि गर्न सकेर कम मार्जिनमा काम गराउनु पर्यो कि ब्याङ्कहरू भनेको हेर्नुहोस् तपाईँ एउटा ब्याङ्क खोलिसकेपछि त्यसलाई 100 वर्षसम्म बन्द गर्ने भनेको परिकल्पना कमै गरिया हुन्छ। कानुनमा खारेजीको बन्दको परिकल्पना त गरिन्छ तर व्यवहारमा त्यस्तो परिकल्पना किन गरिँदैन भने त्यो त्यस्तो सम्बन्धित संवेदनशील संस्था हो ब्याङ्क तथा वित्तीय संस्थाहरू। बरु भोलि केही नहुँदाखेरि मर्ज गरिन्छ त्यसलाई अर्कोमा लगेर गाभिन्छ त्यसको भित्रको कारोबारलाई अर्को ठाउँमा लगिन्छ। त्यस कारणले यस्तो विषयलाई ब्याङ्कहरूले कहिलेकाहीँ अल्पकालीन मुनाफाको लागि मात्रै हेरेर एउटा व्यापारीले बाहिरबाट सामान ल्याएर बेचेर तत्काल रातारात मुनाफा गर्न खोज्या जस्तो प्रवृत्ति चाहिँ ब्याङ्कहरूमा देखिएको छ। त्यस कारणले गर्दा अब उनीहरूको चाहिँ सिइओ कार्यकारीहरूले चाहिँ नि अलिकति आफूलाई बढी पर्फर्मेन्स लगानी बढाइदिएर पर्फर्मेन्स देखाउने आफ्नो चाहिँ नि काम उपलब्धि बढी देखाउन खोज्ने र सेयर होल्डरहरूलाई चाहिँ उच्च दरमा लाभांश दिएर त्यहाँनेरिबाट बजारमा त्यसको लाभांश चाहिँ बढिरहेछ त्यसले बोनस सेयर पनि दियो आदि भनेर त्यसको बजारमा मार्केटमा त्यसको मूल्य बढाउनेपट्टि उनीहरू अलिकति बढी लागेको छ। तर त्यसो भन्दा बरु चाहिँ नि कम मार्जिनमा तपाईँको चाहिँ लिने र दिनुको बिचमा न्यूनतम अङ्कमा काम गर्न सक्यो भने त्यसको लागि दक्षता बढाउनु पर्यो, आफ्नो एफिसियन्सी बढाउनु पर्यो, खर्चहरू चाहिँ अनावश्यक खर्चहरू घटाउनु पर्यो, अनि आफ्नो लगानीको क्षेत्रलाई स्कोपलाई बढाउनु पर्यो। त्यति गरे धेरै लगानी गरेपछि के हुन्छ, उत्पादनशील क्षेत्रमा लगानी गर्यो, धेरै लगानी गर्यो भने भोलिका दिनमा नयाँ प्रोजेक्टहरू पनि त्यसले तान्छ, उनीहरूले लगानी गर्ने ठाउँ बढेर जान्छ, अनि दीर्घकालसम्म सोचेर ब्याङ्कहरूले काम गर्यो भने चाहिँ के हुन्छ भने यो पैसा नपुग्ने कुराहरू हुँदैन। ब्याङ्कहरू पनि अलिकति यो भारतमा हेरौँ, चीनमा हेरौँ, पाकिस्तानमा हेरौँ, युरोपका कतिपय देशमा हेरौँ भने तपाईँले ब्याङ्कले 1.5% 1% बढीमा 3%भित्र बसेर पनि ठुलो ठुलो मुनाफा लिया हुन्छन्। तर हाम्रो ब्याङ्कहरू चाहिँ त्यो सजिलोसँग बस्न खोज्ने र नाफालाई चाहिँ सहिले नै उस्तै राख्न खोज्ने, पुँजी वृद्धि गरे अवस्थामा नि वृद्धि भएको पुँजीमा पनि त्यत्तिकै मुनाफा रहोस् भन्ने चाहिँ एक खालको मनसाय प्रवृत्ति भएको कारणले गर्दा पनि यो स्थिति सिर्जना भएको हुनाले भोलि यसलाई सन्तुलन गरेर निक्षेप सङ्कलन र लगानीको बीचमा सन्तुलन, लगानीका पोर्टफोलियो क्षेत्रगत हिसाबले पनि तपाईँको चाहिँ नि अनुत्पादन क्षेत्रमा भन्दा परियोजनागत उत्पादन क्षेत्रमा लगानी गर्ने र उत्पादन क्षेत्रमा लगानी गरेर भोलि थप परियोजनाहरू तानिने किसिमले लगानी गर्नेपट्टि आफ्नो रणनीति बनाए, आफ्नो चाहिँ नि बाटो बनाए भने चाहिँ यो कुराहरू चाहिँ कम हुन्छ।
तपाईँ अहिले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ र आजको कार्यक्रममा हामी मौद्रिक नीति 2074-75 बारेमा अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गरिरहेका छौं। हामी यो कुराकानीको अन्तिम चरणमा आइसकेका छौं। अब यो कृषि क्षेत्रमा 10%, जलविद्युत तथा पर्यटन क्षेत्रमा 5% लगानी गर्नुपर्ने र समग्रमा उत्पादनशील क्षेत्रमा 25% लगानी गर्नुपर्ने भनेर ब्याङ्कहरूलाई जुन बाध्यकारी व्यवस्था गरेको छ, यसबाट चाहिँ हामीले कस्तो योगदानको अपेक्षा गर्न सक्छौ?
अब यसो हुन्छ, अब यसले योगदान त सकारात्मक योगदानकै अपेक्षा गर्नुपर्छ यसबाट, किनभने ती त उत्पादनशील क्षेत्र हुन्, राज्यका प्राथमिकतामा परेका क्षेत्र हुन्, त्यसमा लगानी चाहिने सीमा बढाउनु भने राम्रै कुरा हो। तर व्यवहारमा जाँदाखेरि तपाईँले ब्याङ्कहरूले अघि मैले भने जस्तो निक्षेप र उसको सन्दर्भमा निक्षेप संकलन र लगानीको सन्दर्भमा सन्तुलन कायम गर्न सकेनन् र राष्ट्र ब्याङ्कले पनि त्यसलाई उति सुपरिवेक्षण गर्न सकेन, बीचबीचमा गएर तरलताको चाहिँ नि सेसन गर्ने र बढी भएको बेला सेसन गर्ने र कम भएको बेला त्यहाँ प्रवाह गर्ने कुराहरू समयमा ती उपकरणहरू प्रयोग गर्न सकेन, पुनर्कर्जा सम्बन्धी कोषलाई परिचालन राम्रो गर्न सकेन भनेदेखि चाहिँ के हुन्छ भने नीतिमा त आयो तर लगानी गर्ने सन्दर्भमा ब्याङ्कहरूले परियोजनाको चाहिने प्रस्तावहरू चाहिँ लिएर राख्ने तर एक महिनामा लगानी गर्नुपर्ने ठाउँमा 3 महिनामा पनि लगानी नगर्ने, 20 करोड लगानी गर्ने ठाउँमा 10 करोड लगानी गर्ने र लगानी त हामी गरिराखेका छौँ त भन्ने तर त्यो परियोजनालाई पर्याप्त रूपमा लगानी नगरिदिने, ब्याज दर उच्च गरेर लगानी गर्ने भयो भने चाहिँ त्यसले काम गर्न सक्दैन। अर्को कुरा के पनि हुन्छ भने जस्तो यसले के भनेको छ भने मुद्दा प्रदायलाई 18% राख्छु भनेको छ, यसपालि हेर्दाखेरि गएको महिनामा 16.5% छ तर आउँदो वर्ष चाहिँ 18% मुद्रा प्रदाय राख्छु भनेर भनेको छ। मुद्रा प्रदाय भनेको चाहिँ के हुन्छ भने मुद्रा प्रदाय र मुद्रा स्फीतिको बीचमा, मूल्य वृद्धिको बीचमा सम्बन्ध हुन्छ क्या। तपाईँले बजारमा पैसा चाहिँ नि 100 बढी पठाउनु भयो हिजोको भन्दा, उत्पादन पनि 100 नै बढीको भयो भने चाहिँ त्यसले मूल्य बढाउँदैन, बजारमा चाहिँ 100 भए पैसा पठाइदिनु भयो थप पैसा, उत्पादन चाहिँ हिजोकै स्थितिमा रह्यो भने त्यसले मूल्य वृद्धि गराउँछ। त्यस कारण अहिले हेर्दाखेरि चाहिँ नीतिमा हेर्दाखेरि लगानी त जान्छ भनेको छ तर गएन भनेदेखि के हुन्छ भने पैसा चाहिँ जान्छ अनुत्पादनशील क्षेत्रमा जान्छ र रियल उत्पादन बढ्दैन, रियल उत्पादन नबढे वास्तविक उत्पादन बढेन भने त्यो फेरि मुद्रास्फीतिमै गएर ठोकिन्छ र मुद्रास्फीति बढाउन सम्भावना छ। यद्यपि त्यसो हुँदाहुँदै पनि कार्यान्वयन राम्रो गर्ने हो भने अहिले जुन कुराहरू यहाँले भन्नुभयो त्यो कुराहरू सकारात्मक कुराहरू हो।
कार्यान्वयनकै पक्षमा जाँदा मौद्रिक नीति कार्यान्वयनका चुनौतीहरू के देख्नुहुन्छ?
चुनौतीको सन्दर्भमा कुरा गर्दा एउटा कुरा चाहिँ कहाँनेरि गएर ठोकिन्छ भने यो सरकारको बजेट खर्च, सरकारको ढुकुटीमा पैसा चाहिँ जम्मा भइराख्ने तर बजारमा चाहिँ पैसा कम जानाले लगानीलाई कम हुन्छ, लगानीलाई चाहिने फन्ड अथवा कोष कम हुन्छ ब्याङ्कहरूसित, त्यस कारणले त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने एउटा चुनौती छ। र अर्को चुनौती चाहिँ भनेको के हो भने यो एकदम संवेदनशील र राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनमा आधारित यो ब्याङ्किङ व्यवस्था भएको हुनाले ब्याङ्किङ व्यवस्थामा बैंक तथा वित्त संस्था सम्बन्धी कानून, राष्ट्र ब्याङ्कले दिएका निर्देशन त्यो पनि कानून सरह लागू हुन्छ, त्यसको ठिक ढङ्गले कार्यान्वयन त्यही ढङ्गले बैंक तथा वित्तीय संस्थाले पालना गरे कि गरेनन् भनेर उनीहरूलाई पालना गराउने र सुपरिवेक्षण गर्ने र त्यसमा आएका कमजोरीहरूलाई सच्याएर जाने अर्को चुनौती छ। र अर्को चाहिँ अहिले मूल्यवृद्धिलाई तिनवटा कुरा, एउटा आर्थिक स्थायित्व कायम गर्ने, अर्को चाहिँ मूल्यवृद्धिलाई सीमामा राख्ने र रोजगारी सिर्जना गर्ने, यो तिनवटा कुरामा काहीँ न काहीँ यो मौद्रिक नीतिले चुनौतीको सामना चाहिँ तिनटै पक्षमा काहीँ न काहीँ सामना गर्नुपर्ने चाहिँ देखिन्छ।
कार्यान्वयनका क्रममा चाहिँ के कुरालाई ध्यान दिनुपर्ने देख्नुहुन्छ?
अब एउटा त सबभन्दा पहिला चाहिँ के हो भने कार्यान्वयन गर्दाखेरि हिजो भएका हामीले जुनहरू नीतिहरू बनायौँ त्यो पालना कुन ढङ्गले भयो, कुन कुन ठाउँमा हुन सकेन, अघि हामीले उदाहरण पनि दियौँ हुन सकेन, त्यो के कारणले हुन सकेन भन्ने कुरा, त्यसलाई खोजबिन गर्ने, त्यसको अध्ययन गर्नेलाई, त्यसलाई सुधार गर्ने काम एउटा गर्नुपर्ने हुन्छ। दोस्रो कुरा चाहिँ के हो भने तपाईँले पुँजीसँग सम्बन्धित कुरा हो, पैसासँग सम्बन्धित कुरा हो, त्यस कारणले गर्दा त्यो ब्याङ्किङ वित्तभित्र सबै चाहिँ पैसा आएको छ कि छैन त, जस्तो भनौँ न यो के भन्छ विप्रेषणबाट आउने पैसा अझै पनि ब्याङ्किङ च्यानलभन्दा बाहिरबाट आउँछ भनेपछि त्यो पैसा ब्याङ्किङ च्यानलबाट ल्याउनलाई हामीले अहिले पनि धेरै उपकरणहरू आएन त्यसमा, जस्तो उनीहरूलाई कमिसन छुट दिने कुराहरू पटक पटक आएको थियो, उनीहरूले त्यहाँबाट ल्याउँछन् भनेदेखि ब्याङ्किङ च्यानलबाट पठाउँछन् भने कमिसन दिने भन्ने कुरा, अब यो कुरालाई पनि अलिकति ख्याल गर्नुपर्ने। अर्को सुपरिवेक्षण र नियमन चाहिँ नि एकदम निरन्तर ढङ्गले गर्ने र ब्याङ्क तथा वित्त संस्था र नेपाल राष्ट्र ब्याङ्कको बीचमा नियमनकर्ता र कार्यान्वयनकर्ताको बीचमा सूचना आदान प्रदान एकदम नियमित ढङ्गले गर्ने र त्यसको सूचनाको मूल्याङ्कन गरेर कमी कमजोरी भएको ठाउँमा तत्कालै सच्याउँदै जाने एकातिर, अर्कोतिर नेपाल राष्ट्र ब्याङ्कको आफ्नै संस्थागत क्षमता र प्राविधिक क्षमता बढाउनु पर्ने पनि देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कमा हिजोको र अहिलेको प्रविधि पनि फरक भयो, ब्याङ्क तथा वित्त संस्थाको चाहिँ नि संख्याहरू पनि फरक भए र हाम्रो काम गराएको स्टाइल कार्यशैली पनि परिवर्तन भएको सन्दर्भमा नेपाल राष्ट्र ब्याङ्कले पनि आफूलाई त्यसमा ढाल्दै जानुपर्ने चाहिँ देखिन्छ।
नयाँ मौद्रिक नीतिबारे अर्थविद डाक्टर चन्द्रमणि अधिकारीको विश्लेषणसँगै कार्यक्रम बदलिँदो नेपालबाट बिदा माग्ने बेला भएको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै पिटी रोपचन्द बिदा हुन्छु। नमस्कार।